94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको तपाईँलाई हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआइसी एसिया बैंक लिमिटेड।
एनआइसी एसिया बैंक पनि साथी पनि।
बाढीग्रस्त क्षेत्रको जनजीवन सामान्य बन्दै पीडितद्वारा खाद्यान्न सहित राहतको माग, नेपाल डुबाउने भारतीय बाँध नै भएको ठहर।
बाँके र बर्दियामा बाढीग्रस्त क्षेत्रमा भाइरलको प्रकोप, सयौं परिवार प्रभावित, अव्यवस्थित नालाले नेपालगञ्ज डुबाउने खतरा।
पाँच दिनपछि बर्दियामा विद्युत सेवा सञ्चालन, धनगढी कारागारमा क्षमताभन्दा 4 गुणा बढी कैदी।
र बाँकेमा 1 महिनामा 29,000 मतदाता थपिए, नाम लेखाउने समय 3 दिन थपियो।
आउना चौतीज नृत्य प्रतियोगिता 2074 सिजन 5 विथ होटल द ग्यालेक्सी दरबार।
कोहलपुरको अडिसन हेर्न र सहभागी हुन पार्टी प्यालेस कोहलपुर जाउँ।
यही भाद्र 2 गते साथै अडिसनमा उत्कृष्ट प्रतिस्पर्धीहरूले नगद रूप पुरस्कार पाउनुहुनेछ।
मोबाइल नम्बर 98582136 र 081-527-477।
आयोजक कृष्णसार एफएम 94 मेगाहर्ज, प्रायोजक होटल द ग्यालेक्सी दरबार नेपालगंज,
सह प्रायोजक यमहा अनलाइन ओभरसिज कारकादो नेपालगंज एस यमहा।
छिटो गर्नुहोस्, मौका नगुमाउनुहोस्।
साथमा नेपाल टेलिकमको मध्यपश्चिम अधिकृत विक्रेता ग्यालेक्सी ट्रेड इन्टरनेशनल सेन्टर प्रणाली नेपालगंज, एमएस ट्रेड इन्टरनेशनल नेपालगंज, खाद्य तथा किराना व्यवसाय संघ, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिका चोक नेपालगंज, सम्पूर्ण इलेक्ट्रोनिक सामानको अधिकृत विक्रेता, मोबाइल पार्टनर गुप्ता मोबाइल इलेक्ट्रोनिक्स तम्बोजी, जय बागेश्वरी सिमेन्ट प्राली गनापुर, प्राइम लाइफ इन्सुरेन्स नेपालगंज, मीडिया पार्टनर दैनिक नेपालगंज, बागेश्वरी टेलिभिजन नेपालगंज बाँके, मिशन टुडे नेपालगंज एफएम, प्रतिबोध एफएम, प्रिन्ट पार्टनर नेपालगंज डिजिटल प्रिन्टर, सम्पर्क 081-527-477, 98-582-136 र 98-482-677।
पश्चिम डायरीको सुरुमा बाढीग्रस्त क्षेत्रको जनजीवन सामान्य बन्दै गएको खबर छ। त्यस्तै पीडितहरूद्वारा चाहिँ खाद्यान्न सहितको राहतको माग हुन थालेको छ र बाँके र बर्दियामा बाढीग्रस्त क्षेत्रमा भाइरलको प्रकोप पनि बढ्न थालेपछि कयौं परिवार प्रभावित हुन लागेका छन्। तर सुरुमा चाहिँ नेपाल डुबाउने भारतीय बाँध नै भएको ठहर सम्बन्धी खबर छ। आजको नागरिक दैनिकमा कलेन्द्र सिजुवालले लेख्नु भएको छ, लक्ष्मणपुर बाँध र त्यसको परिपूरक आयोजनाका रूपमा निर्मित कलकलवा तटबन्धका कारण बाँकेको बगौडा क्षेत्र वर्षेनी डुबान कटानको समस्यामा पर्दै आएको छ। यी दुई संरचना निर्माण भए यता हालसम्म झण्डै 2,500 बिघा जमिन डुबान र कटानले नष्ट भएको छ भने 4,000 बिघामा उर्वरा शक्ति ह्रास भएको छ। लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिका अनुसार डुबान तथा कटानबाट करिब 60,000 व्यक्ति प्रभावित भइरहेका छन्। भारतले आफ्नो भूमिको सुरक्षा र स्वार्थका लागि अन्तर्राष्ट्रिय कानून विपरीत सीमा नजिकै बाँध र तटबन्ध बनाउँदा नेपाली भूमि डुबिरहेको छ। लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिका अध्यक्ष जगदीश बहादुर सिंह भन्नुहुन्छ, हामी नेपाली भने टुलुटुलु हेरेर बसिरहेका छौँ, हाम्रो सरकार पनि मौन छ। 4 दिन अघिको बाढी तथा डुबानले पनि निकै क्षति पुर्याएको उहाँले बताउनुभयो। नेपाल डुबाउने बाँध बाँकेमा मात्र छैन, दक्षिणी सीमामा भारतले करिब 1.5 दर्जन बाँध र तटबन्ध बनाएको छ। सीमाविद बुद्धिनारायण श्रेष्ठका अनुसार भारतभित्रै रहेका तथा छिमेकी देशबाट बगेर आएका प्रमुख नदीलाई नहरद्वारा सानो नदीमा जोडेर उत्तरको पानी दक्षिणसम्म लै
लैजाने वृहत प्राविधिक कार्य नै भारतीय नदी जडान आयोजना हो। यस अन्तर्गत 37 प्रमुख नदीलाई 12,500 किलोमिटर लामा 30 ठुला नहरद्वारा सानो नदीमा जोड्ने भारतीय योजना छ। नेपाल डुबाउने भारतीय बाँध भएको खबर आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ।
गत शुक्रबारदेखि परेको अविरल वर्षापछि आएको बाढीका कारण अस्तव्यस्त बाढी प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। बाँकीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले हिजो आयोजना गर्नुभएको पत्रकार भेटघाटमा बाढी प्रभावित क्षेत्रको जनजीवन बिस्तारै सामान्य बन्दै गएको बताउनुभयो। भर्खरै सरुवा भएर बाँकीमा आउनुभएका प्रमुख जिल्ला अधिकारी केसीले पत्रकार भेटघाटमा अवरुद्ध राजमार्ग सुचारु भएको समेत जानकारी दिनुभयो। यता राप्ती सोनारी गाउँपालिका अन्तर्गत बैजापुर क्षेत्रका बाढी पीडितहरूले आफूहरूलाई चिउरा चाउचो होइन दाल चामल र नुन तेलको आवश्यकता भएको बताएका छन्। बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न बैजापुर पुगेको मानवाधिकार कर्मीको टोलीसँग बाढी पीडितहरूले घर घरमा भएका सबै खाद्य वस्तु बाढीले नष्ट गरिदिएका कारण जीवनका लागि खाद्यान्नको साथै अस्थायी बसोबासका लागि तिरपाल र लत्ता कपडाको आवश्यकता परेको बताएका थिए। आजको दैनिक नेपालगञ्जमा खबर छापिएको छ।
यसैबीच बाढी प्रभावित क्षेत्रमा भाइरल रोगको प्रकोप देखा परेको छ। बाँकेको राप्ती सोनारी डुडुवा नरेनापुर र खजुरा गाउँपालिकाका विभिन्न ठाउँमा बाढीबाट विस्थापितलाई ज्वरो रुगाखोकी झाडा पखाला लगायत रोगको संक्रमण फैलिएको हो। बाढी पीडित धमाधम बिरामी पर्न थालिसकेका छन्। राप्ती सोनारी गाउँपालिकाकी स्थानीय बासिन्दा समेत रहेकी अधिकार कर्मी संगीता चौधरीले भन्नुभयो कसैलाई ज्वरो आउने कसैलाई झाडा पखालाको संक्रमण देखिएको छ। डुडुवा गाउँपालिका एक होलियाका स्थानीय बासिन्दा राजकुमार शुक्ला पनि आफ्नो ठाउँ गाउँमा थुप्रै व्यक्ति बिरामी परेको जानकारी दिनुभयो। बाढी पीडितमा भाइरल रोगको प्रकोप देखा परेपछि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले आवश्यक औषधि सहित चिकित्सक र स्वास्थ्य कर्मी विभिन्न ठाउँमा परिचालन गरेको जनाएको छ। जनस्वास्थ्य कार्यालय प्रमुख खिमबहादुर खड्काले दिएको जानकारी अनुसार राप्ती सुनारी डुडुवा नरेनापुर र खजुरा गाउँपालिकाको 8 स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बाढी प्रभावपछि स्वास्थ्य समस्यामा सजगता कसरी अप्नाउने भन्ने विषयमा उहाँसँग गरिएको कुराकानी एकैछिनपछि प्रसारण गर्ने। यस्तै जिल्ला दैवी प्रकोप उद्धार समिति बाँकेले बाढी पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको जनाएको छ। एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको छ। स्थल मार्ग र हेलिकप्टर मार्फत राहत वितरण गरिरहेको प्रमुख जिल्ला अधिकारीको भनाइ छ। अर्जुन ओलीले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
यता बाढी र डुबानले जिल्लामा बढ्न सक्ने प्रकोप नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय बाँकेले स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ। बाढी प्रभावित जिल्लाका विभिन्न ठाउँमा एकसाथ शिविर सञ्चालन गरिएको हो। जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काका अनुसार बुधबार हिजोसम्म 2,230 शिविर मार्फत स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो। यता राष्ट्रिय जनता पार्टी नेपालले हिजो बाँकेको बाढी प्रभावित क्षेत्र होलियाको पिप्रावा खणैचा टेप्रीका बासिन्दाहरूलाई लक्षित गरी स्वास्थ्य सेवा सञ्चालन गरेको छ। राजपका नेता पशुपति दयाल मिश्रले शिविरबाट 300 बढीलाई स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिनुभयो। आजको दैनिक नेपालगञ्जमा खबर छ।
यस्तै बर्दियामा पनि बिरामी हुन थालेका छन् बाढी पीडित। अपरेसन गरेर माइती बसेकी ममता 81 बबे नदीको बाढीमा परेर अलपत्र पर्नुभयो। पोसिलो खाने र स्याहार सुसार पाउने बेलामा माइती घर बाढीले बगाएपछि उहाँ शिविरमा रात काट्न बाध्य हुनुभएको छ। आफू बिरामी त हुनुहुन्छ नै, माइतीका सबै परिवार बिरामी भएपछि उहाँ थप पीडामा हुनुहुन्छ। गुलरिया नगरपालिका 11 इन्द्रपुर स्थित गुलरिया नेपालगञ्ज सडक खण्डमा त्रिपाल मुनि दिन गुजार्दै आएकी ममता भन्नुहुन्छ, म त बिरामी नै थिएँ, बाढीका कारण घरका सबै परिवार बिरामी छन्। उहाँले बहिनीलाई देखाउँदै थप्नुभयो, 2 दिनदेखि ज्वरो आएर सुतिरहेका छ, धेरैको समस्या यस्तै छ। यादव आचार्यले आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर लेख्नु भएको छ।
बाढीका कारण 5 दिनदेखि अवरुद्ध बनेको बर्दियाको विद्युत सेवा हिजोबाट सञ्चालनमा आएको छ। बाढीले जलमग्न बनेको गुलरिया सब स्टेसनको सरसफाई तथा विभिन्न स्थानमा ढलेका पोल तारहरू नेपाल विद्युत प्राधिकरणका प्राविधिक तथा कर्मचारीहरूले मरम्मत एवं सम्भार गरे पश्चात विद्युत सेवा सुचारू भएको हो। शुक्रबारदेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गुलरिया लगायतका विभिन्न स्थानहरूमा सर्वसाधारणहरू अन्धकारमा बस्न बाध्य भएका थिए। आजको मिसन टुडेमा खबर छ।
वर्षाका कारण विभिन्न नदी खोलाहरूमा आएको बाढी पस्दा भएको डुबानले कैलालीमा 4,000 हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धान बालीमा क्षति पुगेको छ। सबैभन्दा बढी भजनी र टिकापुर क्षेत्रमा धान बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको पश्चिम टुडे दैनिकमा छापिएको छ। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पीडितहरूको अवस्था बुझ्नका लागि आज पश्चिम क्षेत्रमा आउँदै हुनुहुन्छ। पश्चिम डायरीमा बाढी प्रभावित क्षेत्रका नागरिकहरूले अपनाउनु पर्ने स्वास्थ्य सजगता,
शुद्ध खाने पानी अनि आफ्नो त्यो बासी सडे गलेको खाना अहिले यो कुनै पनि हालतमा नखाने, आफ्नो घर वरिपरि जनावरहरू केही मरेको पशु पक्षीहरू त्यस्तो छ भने त्यसलाई राम्रोसँग विसर्जन गर्ने, गाड्ने र त्यो त्यहाँ सरसफाइलाई विशेष ध्यान दिने
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गजबको तयारी चौचौ, स्वाद र स्वास्थ्य दुवै गजबको,
टेस्ट गजबको, हेल्थ गजबको,
गजबको तयारी चौचौ, सबै मिली खाऊ, गजबको तयारी चौचौ, 20% एक्स्ट्रा तर मूल्य उही, सिद्धि विनायक स्न्याक्स एन्ड नुडल्स प्राइभेट लिमिटेड द्वारा उत्पादित।
Hyundai Traffic Safety।
सवारी चलाउँदा सिट बेल्ट को प्रयोग गरौ। तथ्याङ्कले देखाए अनुसार सिट बेल्ट सही तरिकाले प्रयोग गरेको खण्डमा दुर्घटनामा परि हुने मृत्युमा 61%ले कमी आउँछ। जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डाई नेपालको सामाजिक प्रयास।
अन्तर्राष्ट्रिय प्रविधिद्वारा डिजाइन गरिएका 100% उच्च गुणस्तर प्रमाणित युक्त सुन तथा हिराका गहनाहरू अधिराज्यभरि उपलब्ध छ।
हामी सधैँ ग्राहकको सन्तुष्टि प्रति सचेत र समर्पित छौँ।
टिसा ज्वेल्स एन्ड डायमन्ड
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको, कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटीका लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही भाद्र 14 गते, प्रवेश परीक्षा मिति यही भाद्र 24 गते। सम्पर्क नम्बर 081520570, 98496923, 98582020705 र 98587150132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाढी प्रभावित क्षेत्रहरूमा स्वास्थ्य समस्या देखिन थालेको छ। बाढीबाट प्रभावित भएर अस्थायी पालमा बसेकाहरूमा रुगाखोकी, ज्वरो, टाउको दुख्ने, पेट दुख्ने जस्ता समस्या देखा परेको हो। बाढीले पिउने पानी र वातावरण दूषित भएपछि बाढीग्रस्त क्षेत्रमा भाइरल लगायतको संक्रमण देखिन थालेको स्वास्थ्य कर्मीहरूको भनाइ छ। बाढी प्रभावितहरूलाई लक्षित गरी कसरी स्वास्थ्य सेवा उपलब्ध गराइएको छ र संक्रमण फैलिन नदिन कस्तो सावधानी अपनाउनुपर्छ भन्ने विषयमा कुराकानी गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिम बहादुर खड्का।
अहिले हाम्रो विभिन्न ठाउँहरूमा स्वास्थ्यको टिम मेडिकल अफिसरको नेतृत्वमा खटिनु भएको छ र त्यो ठाउँहरूबाट विशेष गरेर स्वास्थ्य चौकीलाई केन्द्रित गरेर र अरू प्रभावित ठाउँहरूमा पनि पुगेर अहिले सेवा दिइरहनु भएको छ।
बाढी प्रभावित क्षेत्रमा चाहिँ कस्ता किसिमका बिरामीहरू चाहिँ भेटिएका छन्?
भाइरल ज्वरो, भाइरल इन्फेक्सन छ भने त्यस्तै गरेर यो छालाका रोगीहरू, खोकी, केही मात्रामा ज्वरो मात्रै पनि देखियो।
सबैभन्दा बढी चाहिँ समस्या कुन क्षेत्र क्षेत्रमा देखिएको छ?
क्षेत्रको कुरा गर्दाखेरि फतेपुर, गङ्गापुर, पैचापुर हो। त्यसमा हामीले सुरुदेखि नै अलिक बढी समस्या हुन्छ भन्ने हिसाबले फतेपुर स्वास्थ्य चौकीबाट हामीले सेवा सुरु गरेको हो। त्यहाँ चाहिँ अलि धेरैले सेवा पाइसकेका छन्। त्यसै गरी अझ बढी यो कमैया डाँडामा हिजो बढी बिरामीहरू परे भनेर त्यहाँ सूचना पाइसकेपछि त्यहाँ चाहिँ अलि ठुलो टिम अहिले त्यहाँ सेवा दिइरहेको।
स्वास्थ्य कर्मीहरू औषधिको पर्याप्त मात्रामा हामीसँग छ कि छैन, के छ?
औषधि र स्वास्थ्य कर्मी हामी पुरै पूर्ण तयारी अवस्थामा छौँ र माथि मन्त्रालय क्षेत्रले पनि के आदेश गरेको छ भने औषधिको कारण स्वास्थ्य कर्मीको अभावको कारण हामीले सेवाबाट वञ्चित पार्नु हुँदैन भन्ने अवस्था त्यो निर्देशनबाट हामी अगाडि बढिरहेका छौँ र त्यसमा अहिलेसम्मलाई कुनै पनि अभाव छैन र हाम्रो मेडिकल कलेज, भेरी अञ्चल अस्पताल र प्राइभेट सेक्टर र हाम्रो सहयोगी निकायहरूबाट समेत हाम्रो जनशक्तिको पनि एउटा विवरण तयार गरेकोले हामी त्यो अहिलेलाई चाहिँ हामी त अब अभावमा छैनौँ। बरु अब हामी 7-8 दिनपछि त्यो पहिलाको टिमलाई चाहिँ कसरी फेरि फेर्ने भन्ने बेलामा त्यति बेला फेरि अर्को रणनीति बनाएर हामी अगाडि बढ्छौँ।
ठाउँ ठाउँमा गएर स्वास्थ्य सेवा दिइराख्नु भएको छ या शिविर सञ्चालन गर्नुभएको छ, के छ?
अब पहिलो त हामीले त्यहाँ पहिला भएका स्वास्थ्य चौकीहरूलाई नै केन्द्र मानेर हामीले हाम्रो डाक्टर साहबहरूलाई त्यहाँ खटायौँ र फेरि कुनै ठाउँबाट अलिक बढी बाहिर समुदाय छ, त्यहाँ चाहिँ एक ठाउँमा बसेको अवस्था छ भने त्यस्तो ठाउँमा पनि फेरि त्यो सेवा लैजाने हामी काम गरेका छौँ। जस्तो यहाँ उडारापुरमा यहाँ आएर बसेकोमा अस्ति हामी 65 जतिलाई त्यहाँ सेवा दियौँ। त्यस्तै गरी अहिले कचनापुरको टिकुलीपुरमा पनि त्यहाँ त्यस्तै किसिमको बस्ती छ, त्यो बस्तीमा पनि हिजोदेखि सेवा दिइरहेका छौँ र त्यहाँ पनि आज विशेष गरी आमा र बच्चाहरूको लागि पनि ब्लाङ्केट, त्यो बेबी किट, बच्चालाई पनि न्यानो कपडाहरू दिने भनेर हामी त्यो तथ्याङ्कै राखेर अहिले ती सेवाहरू दिएको अवस्था छ। त्यस्तै कुसुममा पनि स्वास्थ्य कर्मीहरूले दिनुभएको छ। यता होलिया बेतनीमा पनि हाम्रो स्वास्थ्य कर्मीहरूबाट उहाँहरूले आफ्नो तवरबाट सक्ने काम चाहिँ अब कुनै कुनै विशेष बिरामी छ भने त्यसलाई व्यक्तिगत रूपमा भएर पनि त्यसलाई चाहिँ यहाँ अस्पतालसम्म ल्याउने काम भइरहेको छ। अहिले भर्खर पनि सुन्नुभयो, एकजना बच्चालाई अलिक बढी ज्वरो आएकोले उताबाट मोटरसाइकलमा ल्याउँदै हुनुहुन्छ भने यताबाट एम्बुलेन्स गएर उसलाई चाहिँ लिएर यहाँ चाहिँ सेवा प्रदान गर्दैछ। त्यस्तै अस्ति र त्योभन्दा अघिल्लो दिन पनि हेलिकप्टरबाट पनि उद्धार गरेर यहाँ चाहिँ अहिले उपचार भइरहेको छ भने त्यो बाढी र डुबानमा परेको जनसमुदायलाई उच्च प्राथमिकतामा राखेर हामी चाहिँ अगाडि बढिरहेका छौँ।
प्रभावकारी रूपमा स्वास्थ्य सेवा पाउनको लागि कस्ता योजना बनाउनु भएको छ त?
पहिलो कुरा यहाँले बडो राम्रो प्रश्न गर्नुभयो। अब अहिले त्यो एक ठाउँमा बसिरहेको अवस्थामा अथवा घरमा बसेको अवस्थामा सबभन्दा महत्त्वपूर्ण कुरा यो खानेपानीको हुन्छ। खानेपानी कसरी शुद्ध खाने भनेर हामीले यो स्थानीय सञ्चार माध्यम मार्फत अथवा हामीबाट गएको त्यहाँको टोलीले अथवा त्यहाँका स्वयंसेवकहरूले सबभन्दा प्राथमिकतामा यसलाई अगाडि बढाउनुपर्छ भनेर हामी अगाडि बढेका छौँ। त्यसमा क्लोरिन ट्याब्लेट पनि छ, त्यो 5 लिटरमा अहिलेलाई हामीले 5 लिटरमा आधा घन्टासम्म त्यो राखेर खाने व्यवस्थाको लागि हामीले हाम्रो टिम पुग्ने ठाउँसम्म यो पुर्याइरहेका छौँ।
र अन्त्यमा चाहिँ अब बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई चाहिँ कस्तो स्वास्थ्य सन्देश दिन चाहनुहुन्छ?
शुद्ध खाने पानी अनि आफ्नो त्यो बासी सडेगलेको खाना अहिले यो कुनै पनि हालतमा नखाने, आफ्नो घर वरिपरि जनावरहरू केही मरेको पशु पक्षीहरू त्यस्तो छ भने त्यसलाई राम्रोसँग विसर्जन गर्ने, गाड्ने र त्यो त्यहाँ सरसफाइलाई विशेष ध्यान दिने र कुनै पनि त्यस्तो समस्या आइपऱ्यो भने त्यो नजिकैको स्वास्थ्य संस्था मार्फत अथवा खटिएको टोलीमा गएर स्वास्थ्य जाँच गरेर औषधि उपचार गर्यो भने पक्कै पनि सुरक्षित र स्वस्थ रहन सकिन्छ। मैले यही कुरालाई विशेष जोड दिन चाहन्छु।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्का र कमला हमाल। अब अर्को सन्दर्भ, मणिकापुर बाँकेको मणिकापुर राजा क्षेत्रबाट बगेर आएको पानीले नेपालगञ्ज बजार डुबाउने खतरा देखिएपछि हिजो उपमहानगरपालिका कार्यालयले कारकान्दोस्थित भुजै गाउँबाट सिधै डुडुवा खोलामा पानी डाइभर्ट गरेको छ। यसका लागि सुरक्षाकर्मीको सहयोग लिएर उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणा, उपमेयर उमा थापा मगर र वडा नम्बर 19 वडाध्यक्ष परशुराम वर्मा दिनभर त्यस क्षेत्रमा खटिनुभयो। राजाबाट बगेर आउने पानीले हरेक वर्ष नेपालगञ्ज बजार क्षेत्र डुबाउने स्थानीय बासिन्दाको गुनासो छ। आजको नागरिकमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
बाँकेमा पछिल्लो एक महिनामा झन्डै 29,000 मतदाताले नाम लेखाएका छन्। क्षेत्रीय निर्वाचन कार्यालय नेपालगञ्जका अनुसार साउन महिनाभर मङ्गलबार अस्तिसम्म बाँकेमा 28,813 फोटोसहितको नामावलीमा दर्ता गराएका हुन् र अब नाम लेखाउने म्याद 3 दिन अझै बढाइएको जानकारी निर्वाचन कार्यालयले दिएको छ।
आठ दशक पुरानो कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदी राखिएका छन्। यो धनगढी कैलालीको खबर रहेको छ। राणाकालमा बनेको जीर्ण र साङ्ग्रो कारागार भवनमा कैदी संख्या बढ्दा कैदीको बसाई अप्ठ्यारो हुनुका साथै जोखिम पनि बढेको छ। 125 जना क्षमता रहेको कारागारमा अहिले 406 जना कैदी राखिएका छन्। आजको नागरिक पश्चिमेलीमा दिलबहादुर छत्यालले खबर लेख्नु भएको छ।
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा केही दिन यता हात्ती आतंक सुरु भएको छ। भारतको दुदुहा नेसनल पार्कबाट आएका हात्तीको बथानले दिनहुँ अन्नबालीको नोक्सान गर्नुका साथै घरहरू भत्काउन थालेपछि स्थानीय त्रसित बनेको भवानी भट्टले कान्तिपुरमा खबर लेख्नु भएको छ। यस्तै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आतंक बढेको छ। निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने सयौँ किसानहरूको मकै र धानबाली बँदेल तथा बाँदर लगायतका वन्यजन्तुले नष्ट गरेका छन्। रातको समयमा आउने दर्जनौ बँदेलको हुलले मकै बारीमा पसेर मकै खाने, भाँचिदिने र धान बाली कुल्चेर नष्ट गर्ने गरेको किसानहरूको गुनासो छ। कविन्द्र परियारले आजको मिसन टुडे दैनिकमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा राहत सङ्कलन र वितरणलाई प्रभावकारी बनाउने उपाय,
बाँड्न जसले सङ्कलन गरेको छ त्यसैलाई बाँड्न दिने र सरकारी निकायहरूले यसको अनुगमन गर्ने व्यवस्था गर्नुपर्छ। नत्र सरकारलाई दिएर सरकारले बाँड्ने कुरा हामीलाई मान्ने छैन, उसले दुई तिन वर्ष पनि लम्ब्याउन सक्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका, गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग को ललितपुर, फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081-414-007 र 98-482-63-389।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको 4 वर्षे बिएससी सिएसआइटी विषयको 2074 सालको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना।
यस क्षेत्रकै त्रिवीको एकमात्र आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा दक्ष तथा अनुभवी स्थायी प्राध्यापकहरूद्वारा सेमिस्टार प्रणाली अनुसार पठन पाठन हुने 4 वर्षे स्नातक तह बिएससी सिएसआइटीमा इच्छुक विद्यार्थीहरूका निमित्त 2074 सालको लागि नयाँ भर्ना खुलेकोले आवेदन यही साउन 17 गतेदेखि रु 1200 यस क्याम्पसमा प्राप्त गरी बुझाउन सकिनेछ। आवेदन फारम बुझाउने अन्तिम मिति यही भाद्र 14 गतेसम्म र दोब्बर दस्तुर भाद्र 19 गतेसम्म रहेको जानकारी गराइन्छ। प्रवेश परीक्षा भाद्र 24 गते दिनको 12 बजेदेखि 2 बजेसम्म हुनेछ। यस सम्बन्धमा थप जानकारीका लागि यस क्याम्पसको बिएससी सिएसआइटी शाखामा सम्पर्क गर्न सकिनेछ। सम्पर्क नम्बर 98-581-554, सहायक क्याम्पस प्रमुख विज्ञान।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा पनि सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। बाढी पीडितहरूलाई राहत वितरणका लागि विभिन्न सङ्घ संस्था तथा समूहहरूले आर्थिक सङ्कलन गरिरहेका छन्। यसरी सङ्कलन भएको राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन बढाउन के गर्नु पर्ला? सुनौ विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाई सहितको नागरिक आवाज।
प्रेम सुवेदी, यो रात वितरण प्रक्रियालाई व्यवस्थित गर्न एकद्वार प्रणाली ठिक छ है, तर यसलाई के हो भने बाँड्न जसले संकलन गरेको छ त्यसैलाई बाँड्न दिने र सरकारी निकायहरूले यसको अनुगमन गर्ने व्यवस्था गर्नुपर्छ, नत्र सरकारलाई दिएर सरकारले बाँड्ने कुरा हामीलाई मान्ने छैन, उसले दुई तिन वर्ष पनि लम्ब्याउन सक्छ।
अब सुमनसारी हो, आफ्नो गोदाममा चाहिने उहाँहरूले यसलाई स्टोर गरेर राखेछन्, अब कसरी बाँड्छन् के गर्छन् मलाई पनि थाहा भएन, धेरै दिनदेखि उनीहरू भोक भोकाएर बसिरहेछन्। हाम्रो मेयरले पनि यो अथोरिटी लिनुपर्छ, तर यो सरकारले पनि आफ्नो निकायबाट मान्छेहरूलाई खटाउनु पर्छ।
मेरो नाम रामानन्द तमुली, अरूको भरमा नराखिकन त्यो प्रत्यक्ष लगेर त्यही समुदायको भित्रै को को पीडित व्यक्ति हो त्यो पीडित व्यक्तिको हातमै दिनुपर्छ भन्ने जस्तो लाग्छ। प्रत्यक्ष रूपमा त्यसलाई चाहिँ जुम्मा लिइकन अनि राम्रोसँग त्यसलाई लगेर त्यही समुदायको बिचमा पुर्याउनु पर्छ जस्तो मलाई लागिरहेछ।
मेरो नाम झुबहादुर भण्डारी। बाढी पीडितमा परेको मान्छेलाई रात गाउँ घर टोलको मान्छेले नै जिम्मा दिएर बाँडेर बाँडेर खान पाएपछि राम्रो थियो, तर यहाँ बाँड्ने मान्छे भनेर लिन्छ राजादेखि।
रामबहादुर सिजाली, दाता चाहिँ यथार्थ दाता चाहिँ यो सरकारको तर्फबाट चाहिँ उहाँहरूले चाहिँ उपलब्ध बनाउनु पर्छ, त्यो चाहिँ एकद्वार प्रणालीबाट दिने जुन कुरा छ मलाई त राम्रो लागिरहेछ, बरु चाहिँ त्यसलाई व्यवस्थित बनाउनेतिर ध्यान दिनु पर्यो कसरी हुन्छ, र त्यो सहयोगी संस्थाहरू सरकारी निकायहरू सँगै बसेर त्यसमा आवश्यक छलफल गरेर एउटा स्ट्यान्डर्डलाई चाहिँ सेट गरिसकेपछि सबैले त्यही जुन चाहिँ नि बनाइन्छ त्यो एउटा स्ट्यान्डर्ड त्यहीलाई चाहिँ सबले फलो अनिवार्य रूपमा त्यसै गर्यो भने त्यसमा चाहिँ दुविधा आउँदैन।
रोल्पाको दुईखेली गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाको नाम फेर्ने निर्णय गरेको छ। बैठकले दुई खोली गाउँपालिकाको ठाउँमा परिवर्तन गाउँपालिका राख्ने निर्णय गरेको हो। गाउँसभाले नाम अनुमोदन गरेर आधिकारिकता दिनेछ। आजको नागरिकमा दिनेश सुवेदीले खबर लेख्नु भएको छ।
प्रदेश नम्बर 7 नियमित रूपमा सञ्चालन भइरहेको एकमात्र धनगढी विमानस्थलको स्तर उन्नतिका लागि जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढेको छ। अधिग्रहण गरिने 17 बिघा 4 कट्ठा जमिनको दर रेट निर्धारण गरी जग्गा धनीलाई मुआब्जा लिन सूचना जारी गरिएको तेजराज भट्टले आजको नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ। यस्तै अर्को खबर छ धनगढीकै, डिआर पन्तले कान्तिपुरमा लेख्नु भएको छ, स्थानीय तहको निर्वाचनमा कैलाली र कञ्चनपुरका अधिकांश उम्मेद्वारको प्रमुख चुनावी मुद्दा बनेको थियो छाडा चौपाया नियन्त्रण, उक्त मुद्दा केवल भोट माग्ने नारामै सीमित रहेको छ। कैलाली र कञ्चनपुरका बजार र ग्रामीण क्षेत्रमा हजारौँ चौपाया छाडा छोडिएका छन्। बुढा दुध थाकेका साना बाछाबाछी सडकमा ल्याएर छोड्न थालेपछि पछिल्लो समय समस्याका रूपमा देखिएको छ। यस्तै कञ्चनपुरमा चाहिँ आँखामा लाग्ने सिजनल भाइरल सुपर फेसियल पङ्केट केराटाइटिस को प्रकोप बढेको छ। केही दिन यता भाइरलका बिरामीको चाप बढेको महेन्द्रनगर स्थित आँखा अस्पतालले जानकारी दिएको छ।
नदी नियन्त्रण प्रभावकारी नहुँदा प्युठानको झिमरुक खोला किनारका बस्ती बाढीको उच्च जोखिममा परेका छन्। वर्षिनी खोलाले खेतीयोग्य जमिन कटान गर्दा झिमरुकको बाढी बस्तीमा पस्न लागेको प्युठान नगरपालिका 10 सारीबाङमा रहेका दर्जनभन्दा बढी घर जोखिममा छन्। दम्तीदेखि बागदुला क्षेत्रमा पर्ने घर पनि जोखिममा छन्। आजको अन्नपूर्ण पोस्टमा केशर रोकाले खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत, स्थानीय तहहरूले यति बेला नीति तथा कार्यक्रमहरू र बजेट प्रस्तुत गर्ने तयारी गरिरहेका छन्। स्थानीय तहले नीति तथा कार्यक्रमहरू बनाउँदा दिनुपर्ने प्राथमिकताका विषयमा नागरिक मत केन्द्रित रहेको छ। सुनौ बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर 4 लोक बहादुर चौधरीको विचार।
शिक्षाको कार्यक्रममै पहिला दिनुपर्छ, त्यसपछि अब विकासका कामहरू भयो, विकास कामहरूलाई हेर्नुपर्छ। त्यसमा विकासमा पनि सबभन्दा पहिले हाम्रो राप्तीबारीमा सुगम जिल्लाको दुर्गम क्षेत्र जस्तै नै छ, त्यहाँ सबभन्दा पहिले विद्युतको, त्यसपछि बाटोघाटोको, पुल पुलिसहरूको पनि कार्यक्रमहरू चाँडै नै ल्याउँदा राम्रो हुन्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाढीग्रस्त क्षेत्रको जनजीवन सामान्य बन्दै पीडितद्वारा खाद्यान्न सहित राहतको माग, नेपाल डुबाउने भारतीय बाँध नै भएको ठहर।
बाँके र बर्दियामा बाढीग्रस्त क्षेत्रमा भाइरलको प्रकोप, सयौँ परिवार प्रभावित, अव्यवस्थित नालाले नेपालगञ्ज डुबाउने खतरा।
5 दिनपछि बर्दियामा विद्युत सेवा सञ्चालन, धनगढी कारागारमा क्षमताभन्दा 4 गुणा बढी कैदी।
र बाँकेमा 1 महिनामा 29,000 मतदाता थपिए, नाम लेखाउने समय 3 दिन थपियो।
पश्चिम डायरी कृष्णसार एफएम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी गोपीसँगै राकेश र म तुला बिदा हुन्छौँ। आज भाद्र 1 गते बिहिबार, अगस्त 17 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार